उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
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 उज्यालो फल्सा पानीलाई धुन भन्छन् आगोलाई छुन भन्छन् आजकल मलाई यस्तै यस्तै भन्छन् उनीहरू मेरो सारा विश्वास र आस्थाहरूलाई सलाई कोरेर जलाउन चाहन्छन् बन्दी बनाएर मेरो अस्तित्वलाई मलाई आफू अनुकूल चलाउन चाहन्छन् पानी बर्साउने बादलको रङ किन कालो भयो यस्तै शंकाले ग्रसित छन् उनीहरू चन्द्रमाको सुन्दरतामा दाग किन भयो यस्तै सोचाइले पीड़ित छन् उनीहरू नचाहँदा नचाहँदै उनीहरूले जब घामले मलाई न्यानो बनायो बतासले शीतलता दियो त्यसपछि अझै बेचैन भएका छन् उनीहरू यति बेला कालो सितारा जडेको भ्रमको पछ्यौरीले अनुहार छोपेर रातलाई दिन देख्दैछन् सेतोलाई कालो भन्दैछन् उनीहरू बिर्सिएर आफ्नो धरातल हिमाललाई आफूभन्दा पुड्को ठान्छन् पहाड़लाई सानो मान्छन् उनीहरू सपिङ सेन्टरमा राखिएका सामान जस्तै ठानेर आफूलाई आफ्नै विज्ञापनमा समय खर्चिँदैछन् उनीहरू मन पर्दैन उनीहरूलाई कसैले कमजोरी देखाएको जोर जोरले घन्किरहेछ नक्कली तारिफको टेप रेकर्डर त्यसैको तालमा ताल मिलाएर नाच्दैछन् उनीहरू जे देखिन्छन् त्यो होइनन् उनीहरू जे होइनन् त्यो देखिन्छन् उनीहरू झुटको छाता उडेर सत्यताको गीत गाउन सक्छन् असमानताको पर्खाल तिर्स्याएर समानताको नारा लगाउन सक्छन् उनीहरूसँग मुटु छ तर धड्कन नभएको मन छ तर माया नभएको त्यसैले हृदयको भाषा अह बुझ्दै बुझ्दैनन् उनीहरू कहाँ गयो मान्छेको हार्दिकता अनि कहाँ गयो संवेदना आफ्नालाई लाखा र अरूलाई पाखा गर्दै सम्बन्धको रस्सो दीर्घ मिलाउन पोख्ता छन् उनीहरू यति बेला जिन्दगीको पुस्तकबाट च्यातेर मानवताको अध्याय आफू मान्छेबाट पशु बन्दै गएको प्रमाण प्रस्तुत गर्दैछन् उनीहरू सन्ध्या पहाडीको उनीहरू शीर्षकको कवितासँगै उज्यालो फल्चाको समय शुरू भइसकेको छ मलाई विश्वास छ योभन्दा अगाडि नै तपाईँको पनि निन्द्रा खुलिसक्यो त्यो सँगै नयाँ दिनको शुरूआत पनि भइसकेको छ आज शनिबार शनिबारको फल्चामा अबको झण्डै डेढ घण्टा सहकार्य गर्नका लागि जानुका दुवाडी आइसकेकी छु अनि प्राविधिक साथी सचिन र गौतम हुनुहुन्छ मङ्सिरको पनि आज 21 गते भइसक्यो लाग्छ समय कति छिटो गएको समयसँगै बिहान बेलुका चिसो सिरेटो र ठिरो पनि बढ्दै गएको छ समय न हो परिवर्तन भइरहन्छ कहिले सहनै नसकिने चिसो त कहिले उखरमाउलो गर्मी हुन त गर्मी छ भनेर नदीले कहिल्यै बहन छोडेको छैन र जाडो छ भनेर घामले पनि कहिल्यै उठ्न अल्छी गरेको छैन हामी पनि आफ्नो दिनचर्यालाई निरन्तरता दिँदै जाउँ तपाईँले केही बेर अगाडि कायकैरन पनि सुनिसक्नु भएको छ फल्चा पनि सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने मैले विश्वास लिएकी छु फल्चामा आज पनि हामीसँग इतिहासमा आज हाम्रो स्वास्थ्य आजका पाहुना मिडियामा आज र आजको बजार स्तम्भ छन् त्यो सँगै गीत सङ्गीत छुटाउने त कुरै भएन आज हाम्रा पाहुना विगतमा निजामती सेवामा रही विभिन्न जिल्लामा एलडीओ तथा राष्ट्रपति कार्यालयको प्रवक्ता समेत रहनुभएका पूर्व प्रशासक तथा लेखक प्रतीक ढकाल हुनुहुन्छ
हाम्रो जीवन एकातिर छ शिक्षा एकातिर मान्छे बेरोजगार छ पीएचडी जङ्गबहादुरमा गर जङ्गबहादुरमा पीएचडी गरेर के हार्ने होइन बेलायतको शासन प्रणालीमाथि मैले पीएचडी गरेँ के भयो त
यस्तै हाम्रो स्वास्थ्यमा आज हामी छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रीता श्रेष्ठसँग कपालमा पर्ने चायाबारे कुराकानी गर्छौ
चाया धेरै हुने मान्छेले हप्ताको तीन चोटी चाया नुहाउनुपर्छ कि एक दिन बिराएरै भनौँ न एक त त्यसले चिल्लोपन पनि जान्छ एउटा कारण मैले भने नि चिल्लोपन भएर पनि चायाहरू पर्न सक्छ होइन
तर कार्यक्रमको सुरुवात गरौं इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रमबाट
इतिहासमा आज
इतिहासमा आज
आज 2076 साल मङ्सिर 21 गते शनिबार सन् 2019 को डिसेम्बर 7 तारिख आजको दिन नेपाली र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्। आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस हो। डिसेम्बर 7 मा मनाइने यो दिवसले हरेक 5 वर्षमा एउटा लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएर काम गर्ने गर्छ। नागरिक उड्डयनको महत्वबारे संसारभरि जागरूकता फैलाउन र अन्तर्राष्ट्रिय उडानका लागि अरू देशमा मद्दतका लागि र अन्तर्राष्ट्रिय उडान सबैको सेवामा नेटवर्कको पहुँच पुर्याउन यो दिवस मनाउने लक्ष्यका साथ मनाउँदै आइएको छ। सन् 1988 को डिसेम्बर 7 तारिख अर्थात आजकै दिन सोभियत युनियन अर्थात रसियाको अर्मेनियामा 7.2 रेक्टर स्केलको भूकम्पमा परि झण्डै 50,000 मानिसको ज्यान गएको थियो। यसबाट 50,00,000 भन्दा धेरै मानिसहरू घरबार विहीन भएका थिए। भूकम्पले अर्मेनियाको स्पिटक तहस नहस पारेको थियो। र सन् 1941 को डिसेम्बर 7 तारिख अर्थात आजकै दिन जापानको शाही सेनाले 353 प्लेन सहित संयुक्त राज्य अमेरिकाको हवाईमा आक्रमण गरेको थियो, जसमा 2,300 मानिसको ज्यान गएको थियो। आक्रमण लगत्तै अमेरिकी राष्ट्रपति फ्रैंकलिन डी रोसेभेल्टले जापान विरूद्ध युद्धको घोषणा गर्नुभएको थियो। जापान र अमेरिका बीचमा भएको यो युद्धले पनि दोस्रो विश्वयुद्ध हुनुमा केही कारक तत्त्व यसलाई पनि मान्ने गरिन्छ। यततीय इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम उज्यालो फल्सामा अब भने हामी एउटा गीत प्रस्तुत गर्छौं, त्यसपछि फेरि आउँछौं। फल्सा सुन्दै गर्नुहोला।
Thank you.
को भंडार विकास को अभियान चलाऊं निस्वार्थी बनेर सबैले यो देश स्वर्ग बनाऊं अपार स्रोत को भंडार विकास को अभियान चलाऊं विशाल देश का माझमा अमूल्य मोती नेपाल एकता को ब्यू छरेर नेपाली भई बाँच्नु छ हे आमा नेपाल तिमीलाई समृद्ध नेपाल बनाउँछौ विश्वको सामु तिमीलाई शान्ति भूमि बनाउँछौ चन्द्र र सूर्य अंकित झण्डा संसारभरि पराउँछौ हे आमा नेपाल तिमीलाई समृद्ध नेपाल बनाउँछौ हे आमा नेपाल तिमीलाई समृद्ध नेपाल बनाउँछौ नेपाल तिमीलाई समृद्ध नेपाल बनाउँछ
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
जाडो समयमा चायाको समस्या धेरै हुने गर्छ तातो पानीले नुहाउँदा टाउकाको त्वचा बढी रुखो हुने र जसका कारण टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ यसका साथै जाडो मौसममा टाउकोमा गलबन्दी र टोपी लगाउँदा पनि टाउकोलाई पर्याप्त हावा प्राप्त नहुँदा चायाको समस्या देखा पर्ने डाक्टरले बताएका छन् हाम्रो स्वास्थ्यमा आज हामी टाउकोमा चाया पर्ने कारण र रोकथामका उपायबारे छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रीता श्रेष्ठसँग कुराकानी गर्छौ कुराकानी लिएर आउँदै हुनुहुन्छ साथी बिना न्यौपाने
यति बेला म ओम अस्पतालमा आइपुगेको छु र मसँग आजको कुराकानीको लागि छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रीता श्रेष्ठ हुनुहुन्छ आजको हाम्रो स्वास्थ्यमा चाहिँ हामी अब यो सिजनमा धेरैलाई सताइराखेको छ चाया पर्ने समस्या कतिपयले अब गुनासो पनि गर्नुभएको छ चाया किन पर्छ भनेर यही सम्बन्धी कुराकानी गर्दैछौँ स्वागत छ रक्षा उज्यालो फलसाको हाम्रो स्वास्थ्यमा
नमस्ते
यो सिजनमा अब जाडो महिना एकदम बढ्ने क्रममा छ जाडो चाहिँ अहिले रक्षा होइन यो जाडो बढेसँगै कपालमा चाहिँ चाया पर्ने समस्या पनि धेरैमा खासमा किन यस्तो हुने हो
कपालमा चाया पर्ने भनेको चाहिँ के हुन्छ भने जुन व्यक्तिको कपाल एकदम चिल्लो हुन्छ होइन जस्तो कि अब चिल्लो पर्दाखेरि एक्ने पनि आउँछ दन्दी फोर भन्छ नि हो त्यहीसँग सम्बन्धित छ धेरै जसको कपाल चाहिँ चिल्लो हुन्छ नि त्यसको कपालमा चाहिँ छिट्टै चाया पर्छ चाया पर्नुको एउटा कारण त्यो पनि भयो अर्को चाहिँ अब चाया पर्ने भनेकै एउटा मेन कीटाणु चाहिँ फङ्गस भन्ने चाहिँ हुन्छ होइन त्यो फङ्गसको कारणबाट पनि चाया पर्छ कपालमा चिल्लोपन प्लस फङ्गस त्यस्तो भयो भने चाहिँ त्यस्तो व्यक्तिहरूलाई चाहिँ छिट्टै चायाहरू पर्छ
यो जाडोमा नै धेरै हुने चाहिँ किन रहेको छ त्यो सक्रिय हुने भइरह्यो कि किन हो
अब जाडोमा सायद अब मान्छेहरू धेरै लामो समयसम्म नुहाउँदैन होइन फ्रिक्वेन्टली नुहाउन सक्दैन अनि फेरि घामहरूमा बस्छ एकदम पसिना आउने किसिमले चाहिँ लुगाहरू लाउँछ त्यसले गर्दाखेरि हो जाडोमा धेरै हुने
भनेको सरसफाइमा ध्यान नदिँदा पनि धेरै हुन्छ भन्न
मेन एउटा कारण त सरसफाइमा ध्यान नदिएरै हो
अब कतिपयले चाहिँ अब यो चाया पर्ने समस्यालाई वंशाणुगत रूपमा पनि हुन्छ परिवारको अरू आफूभन्दा सिनियर सदस्यमा छ भने आउँछ भनिन्छ रक्स अब यो चाहिँ के हो
त्यो पनि हो वंशाणुगत पनि हो त्यसको पनि एउटा रोल छ होइन वंशाणुगत जसको चाहिँ आफ्नो अर्को चाहिँ आमा बुवा दिदी बहिनीहरूलाई हुन्छ तिनीहरूलाई छिट्टै हुनु पनि हुन्छ फ्रिक्वेन्टली अरू पब्लिकमा भन्दा त्यो वंशाणुगत पनि हो एउटा कारण
यो अब देखिन्छ नै भन्ने हुन्छ कि अब यसमा कसैमा नदेखिने पनि के हुन्छ लाग्छ
चाया पर्नु भनेको त त्यो देखिन्छ होइन अब एउटा चाहिँ के छ भने त्यो चाया पर्ने व्यक्तिले अथवा बिरामीले चाहिँ एकदम चिलाएको कम्प्लेन गर्छ चिलाउँछ एकदम होइन किनभने त्यो फङ्गसबाट हुने हो अनि अर्को चाहिँ चिलायो भन्ने कम्प्लेन लिएर आएको हुन्छ हामीले एक्जाम गर्दाखेरि जाँच्दाखेरि चाहिँ नि कपाल भित्रभित्र सेतो पदार्थहरू तर तर त्यस्तो पत्र पत्र हुन्छ नि, त्यस्तो चाहिँ कन्याउने बेलामा त्यस्तो निस्किन्छ, कसैको त ढिक्का ढिक्का भएर बसेको हुन्छ, चिल्लोपन भएर ढिक्का ढिक्का बसेको हुन्छ, कसैको चाहिँ नि अब कसैको त ड्राई पनि हुन्छ, ड्राई भएर त्यो पत्र पत्र निस्केको हुन्छ, कपाल कोर्ने बेलामा त झर्छ नि, हामीले पनि कहिले काहीँ फिलिङ गर्छौँ होला त्यो कपाल गर्नु कोर्ने बेलामा चाहिँ ढुलो ढुलो झर्छ, त्यो पनि चायाकै लक्षण हो। अर्को चाहिँ एक्जामिनेसनको भित्र चाहिँ एकदम बाक्लो चिप बाक्लो एकदम ढिक्का पर्ने खालको चाहिँ तासिएर बसेको हुन्छ कपालमा,
यो चाहिँ व्यक्ति अनुसार फरक फरक हुने हो,
व्यक्ति अनुसार फरक फरकै हुन्छ भन्नु पर्यो, कसैको अब पत्र पत्र झर्ने हुन्छ, कसैको चाहिँ बाक्लोपन चाहिँ तासिएर बसेको हुन्छ, मेन चाहिँ चिलाउँछ व्यक्तिलाई त्यो भएको मान्छेहरूलाई, अनि त्यसको साथै अब के हुन्छ भने धेरै लामो समयसम्म उपचार नगरेर बस्यो भने कपाल झर्छ, फङ्गसले त के त्यो छाने कपालको जरा जराबाट एफेक्ट गर्छ, असर गर्छ, गरेपछि अनि त्यो कपालहरू चाहिँ सजिलोसँग छाने झर्न थाल्छ।
धेरैजनाले अब कपाल झर्यो भन्नुहुन्छ, चाया परेको कारणले पनि कपाल झर्छ,
झर्छ एउटा मेन कारण त चाया पर्नु हो, कपाल झर्नु भनेको एउटा कारण चाहिँ।
डाक्टर साहब अनि अब यो एक व्यक्तिबाट अर्को व्यक्तिमा अब परिवारको सदस्य छैन तर पनि सर्छ भनिन्छ, यो चाहिँ कसरी हुन्छ?
यो सर्न सक्छ, एउटा एक काङ्गियो चलायो भने होइन, एउटै रुमालले चाहिँ नुहाएपछि कपाल पुछ्यो भने अब फङ्गस त हो, सरिहाल्छ नि होइन, त्यही भएर त अब हरेक मान्छेले आफ्नो आफ्नो काङ्गियो आफ्नो आफ्नो रुमाल चाहिँ चलाउनु पर्छ, एउटै साबुन नचलाउने, एउटै काङ्गियोले कपाल नकोर्ने, एउटै तावलले नपुछ्ने, कपालहरू आफ्नो आफ्नै व्यक्तिगत राख्यो भने धेरै राम्रो सर्छ एउटा एउटै चला।
कपाल कोर्ने ब्रस काहीँ यो भनौँ अथवा टावेल एउटै प्रयोग गर्दा पनि
सर्छ, सर्न सक्छ, सर्छ।
अब यो चाया पनि अब समस्याकै रूपमा अहिले आइरहेको छ डाक्टर साहब, होइन, कतिपयलाई थोरै हुन्छ भने कतिपयलाई धेरै हुने रहेछ, अब यो उपचार गर्दा गर्दै पनि ठिक नहुने चाहिँ कस्तो कस्तो अवस्थामा हुन्छ डाक्टर साहब?
उपचार गरेर निको नहुने होइन, हुन्छ,
कतिपयले अब सामान्य त्यो सेतो उड्ने टाइपको हुन्छ नि, उड्ने खालको, अब त्यस्तो नभइकन पनि अब घाउ जस्तो हुने जमेर बस्ने हुने रहेछ, यो चाहिँ किन यस्तो हुने रहेछ?
त्यो मतलब अब त्यो अब नुहाउन चाहिने अलिकति फ्रिक्वेन्टली नुहाएन होइन, हप्ताको दुईचोटि तिनचोटि नुहाउनु पर्छ, अब नुहाएन त्यो चाहिँ अब जम्दै जाने त हुने, जम्मा हुँदै जान्छ अनि त्यो बसिरहन्छ, त्यही भएर चाया धेरै हुने मान्छेले हप्ताको तिनचोटि चाहिँ नुहाउनु पर्छ कि, एक दिन बिराएर भनौँ न, एक त त्यसले चिल्लोपन पनि जान्छ, एउटा कारण मैले भने नि चिल्लोपन भएर पनि चायाहरू पर्न सक्छ होइन, अर्को चाहिँ अब त्यो पत्र पत्र भएर बसेको चाहिँ नि सफा हुन्छ, त्यस कारण हप्ताको दुईचोटिदेखि तिनचोटि चाहिँ नि नुहाउनु पर्छ चाया आउने मान्छेहरूले।
यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ होइन, उज्यालो फल्साको हाम्रो स्वास्थ्य सुनेर बसिरहनु भएको छ, उहाँहरूलाई पनि धेरैलाई यो खालको समस्या भइरहेछ होला, अब चाया परिसकेपछि चाहिँ के गर्ने त? हामीले
चाया परिसकेपछि चाहिँ नि के गर्न सकिन्छ भने अब नजिकको चाहिँ नि अस्पताल के छ त्यहाँ गएर चाहिँ नि छाला रोग विशेषज्ञलाई देखाएको राम्रो, अरू डक्टरहरूलाई भन्दा छाला रोग विशेषज्ञसँग सम्बन्धित प्रब्लम हो यो समस्या हो, त्यसैले छाला रोग विशेषज्ञ कहाँ गएर देखाउने जचाएर त्यो अनुसारले अब त्यसको लागि छुट्टै स्याम्पू हुन्छ नुहाउनुलाई होइन, अब जसलाई अब पसलमै हामीले चाहिँ नाम टोकेर भन्नु पर्दाखेरि सेल्सन स्याम्पू भन्ने पाउँछ होइन, अनि केटुकुनाजोल स्याम्पू सेल्सन स्याम्पू त्यस्तो स्याम्पूले चाहिँ नै कपाल नुहाउने हप्ताको दुईचोटिदेखि तिनपटकसम्म नुहाउने, त्यसले नुहाउने र धेरै पत्र पत्र जम्मा हुनेहरू छ भने त्यसमा औषधि पनि लाउनुपर्छ, नुहाउनुभन्दा एक दिन अगाडि औषधि लगायो, अहिले त आइरहेछ त्यस्तो औषधिहरू पनि, नुहाउनुभन्दा अगाडि बेलुका त्यो औषधि लगायो सुत्यो, भोलि बिहान चाहिँ केटुकुना जोल या सेल्सन स्याम्पूले नुहायो, अनि ड्राई भइसकेपछि कपाल सुकेपछि अब धेरै ड्राई लाग्छ, साबुन स्याम्पूहरूले ड्राई पनि हुन्छ नि कपालहरू छ भने साधारणतया कोकोनट ओइल मात्रै पनि लगाइदिए पनि हुन्छ नुहाएपछि कपाल ड्राई भइसकेपछि, किनभने ड्राइनेसले गर्दाखेरि कपाल झर्छ नि, त्यही भएर नुहाइसकेपछि चाहिँ कोकोनट ओइल लगाइदिए हुन्छ, अथवा अब सहरी एरियामा छ भने अब हेयर सिरम पाउँछ होइन, हेयर सिरम चाहिँ लगाइदिँदाखेरि पनि राम्रो हुन्छ यस्तो कन्डिसनमा।
हेयर सिरमको कुरा निकालिहाल्नु भयो डाक्टर साहब, होइन, अब कतिपय अब हामीले नै कस्मेटिक पसलमा जाँदा पनि जरामा लगाउन हुन्छ भन्नुहुन्छ कतिपयले, कतिपयले फेरि हुँदैन भन्नुहुन्छ, यो चाहिँ के हो खासमा?
हेयर सिरमले नहुने होइन, हुन्छ धेरै चाहिँ अब नुहाइसकेपछि ड्राई हेयरलाई राम्रो गर्ने भने सिरम राम्रो हुन्छ लाउनु, राम्रो कम्पनीको चाहिन्छ, लगाएको राम्रो हुन्छ।
भनेको जरामा लगाउँदा पनि
हुन्छ हुन्छ
यो त भयो समस्या देखा परिसकेपछि भनौँ अथवा चाया देखा परिसकेपछिको कुरा डक्सा होइन पहिला नै हामीले अब टाउकोलाई भनौँ अथवा कपाललाई चाहिँ अब कसरी जोगाउन सकिन्छ त के कुरामा ध्यान दिने पहिला नै यो समस्या नआओस् भनेर
यो समस्या नआओस् भन्नको लागि चाहिँ तपाईँले एक त अब हप्तामा दुईचोटि कम्पलसरी नै नुहाउनु पर्यो होइन फोहोर जम्मा हुन दिनु भएन जराभावी छाने स्याम्पूहरू नचलाउने अलि राम्रो खालको स्याम्पूहरू चलाउनु पर्यो अर्को कुरा छैन कपाललाई धेरै ड्राई पनि नराख्ने कन्डिसनमा होइन अब धेरै ड्राई भयो भने पनि कपालहरू चाहिँ सुक्खा हुन्छ र फङ्गसहरू चाहिँ एट्याक गर्न सक्छ त्यही भएर तपाईँले राम्रो खालको चाहिने कुनै अब तेलहरू भयो अथवा चाहिँ साधारणतया भन्नै पर्दाखेरि चाहिँ हामीले यो चाहिने नुहाउनुभन्दा अगाडि कोकोनट ओइल लगाउने मसाज गर्ने हेयर अब तोरीको तेलै भयो राम्रो खालको त्यो मसाज गरिसकेपछि अनि चाहिँ नुहाउने हो होइन नुहाउँदाखेरि अनि हप्ताको दुईचोटि तिनचोटि नुहाउँदाखेरि त्यसरी पनि ऊ हुन्छ कन्ट्रोल हुन्छ राम्रो खालको स्याम्पू प्रयोग गर्ने त्यो धेरै चाहिने अब लामो समय ननुहाइकन बस्यो भने पनि यस्तो समस्या चाहिँ आउँछ
यो सम्बन्धी कसले भन्ने पर्ने अरू के सुझाव छ
अब यो सम्बन्धी एउटा अब त्यति ठुलो समस्या त होइन तर धेरै पब्लिकलाई चाहिँ यसले हैरान गरेको छ होइन कपाल झऱ्यो भन्ने धेरैको अहिले जाने समस्या जाने लिएर आउँछ हामी कहाँ अनि अब फर्स्ट कारण त अब भने मैले यो चाया मतलब त्यो नै हो फङ्गसले कारणबाटै कपाल झर्छ त्यसैले चाहिँ नि अब हामीले सबभन्दा पहिला चाहिँ नि अब फङ्गसले हो कि भनेर सोद्धाखेरि त्यही हो हामीले हेर्नु पर्यो पहिला त्यो पत्र झरेको छ कि सोर्न सकिन्छ काङ्गीले कोर्दाखेरि धुलो झर्छ कपालबाट एउटा त्यो हो अर्को चाहिँ एक्जामिन राम्रोसँग गर्दाखेरि कपालमा चाहिँ त्यो टिका परेर जम्मा भएर बसेको हुन्छ होइन त्यो बसेको त्यस्तो छ भने अनि हामीले अब एन्टिफङ्गल स्याम्पू मैले अघि भने सेल्सन स्याम्पू भयो केटुकोनाले स्याम्पूले नुहाउने सल्लाह दिने हो
यहाँको महत्त्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद
हस् मेरो पनि धन्यवाद छ पब्लिकलाई चाहिँ साधारण मतलब कमन प्रब्लमको विषयमा जानकारी गराउन पाएकोमा
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ हृदयरोग सम्बन्धी स्वास्थ्य परीक्षण ईसीजी इकोकार्डियोग्राफी हल्चर सिआइएमटी एबिपी टिएमटी अल्ट्रासाउन्ड एक्सरे फिजियोथेरापी प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटुरोगका औषधिहरू निशुल्क उपलब्ध छ सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ सम्पर्क नम्बर 5527033
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033 24 घण्टा सेवामा
जोश छ जागर छ गर्छु केही आट छ हर छ हिम्मत छ जिम्मेवारी छ भएका छौँ दुई बाटा एक बोक्दैछौ सम्भावना आने प्रबल आयामी
ग्लोबल आयामी ब्याङ्क र जनता ब्याङ्क एक भई बनेका छौँ अझ बढी उत्कृष्ट मजबुत र संगठित ग्लोबल आयामी ब्याङ्क लिमिटेड
ग्लोबल आयामी
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौँ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 4238545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
जाउँ जाउँ साथी खाता खोल्न जाउँ जाउँ साथी खाता खोल्न सनराइज ब्याङ्कमा जाउँ स्वास्थ्य सम्बन्धी बिमाको लाभ पनि लिऊ बिरामी हुँदा अस्पताल बसेको दुर्घटनामा परेको दुवैको स्वास्थ्य बिमा हुन्छ रे एकपल्ट बुझ्नै पर्यो नि सनराइज ब्याङ्कमा जानै पर्यो नि जाउँ जाउँ साथी खाता खोल्न सनराइज ब्याङ्कमा जाउँ स्वास्थ्य सम्बन्धी बिमाको लाभ पनि
सनराइज ब्याङ्क हामी सँगसँगै
धन्न केही भएन दिन त बलियो नै रहेछ गाडी चाहिँ मजाले बिग्रे जस्तो छ त
हामी बाँच्यौँ भन न गाडीको पिर नगर गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन जहिले र जहाँ पनि हुन सक्छ त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्
बस ट्रक जीप कार मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स हात्तीसार काठमाडौँ फोन नम्बर 4447417 4450090
उज्यालो रेडियो नेटवर्क
उज्यालो रेडियो नेटवर्कको दैनिक प्रस्तुति उज्यालो फल्चामा तपाईँलाई फेरि पनि स्वागत छ फल्चाको साथमा जानुका छु अनि प्राविधिक साथी सशिन्द्र गौतम हुनुहुन्छ यतिखेर बिहानको 7:02 गइसकेको छ आज शनिबारको दिन मलाई त शनिबार साह्रै रमाइलो लाग्छ तपाईँलाई पनि पक्कै पनि रमाइलो लाग्छ होला शनिबारको दिन त रमाइलो लाग्छ तर कार्यक्रम चाहिँ कस्तो लाग्छ कुनै तपाईँलाई हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला तपाईँको प्रतिक्रिया हामी कार्यक्रमको अन्तिममा प्रस्तुत गर्नेछौँ अब भने तपाईँले हामीलाई कुन कुन माध्यमबाट उज्यालो फल्चा सुन्दै हुनुहुन्छ भन्ने बारेमा जानकारी दिन्छौँ उज्यालो फल्चा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन उज्यालोको मोबाइल एप्लिकेशन मार्फत पनि सुन्न सकिन्छ यस्तै रेडियो चितौन चितौन रेडियो तरङ्ग कास्की स्काई एफएम विराटनगर एफएम रेडियो स्टार कैलाली सुनकोशी एफएम सिन्धुली रेडियो त्रिपुरा डोल्पा सेफड एफएम काभ्रे युनाइटेड युनिक एफएम धादिङ रेडियो रामज्ञानो बर्दिया रेडियो जाजरकोट जाजरकोट रेडियो चौरजहारी रुकुम रेडियो सिन्जा जुम्ला रेडियो युनिटी डडेलधुरा रेडियो नारी आवाज जुम्ला रेडियो सनसेर बैतडी युनाइटेड एफएम तनहुँ रेडियो मनाङ मनाङ रेडियो पौरखी बाजुरा स्मार्ट एफएम तनहुँ रेडियो तीनलाल मन्थली रामेछाप गुराँस एफएम खाँदबारी सङ्खुवा सभाबाट पनि तपाईँ फल्चा सुन्दै हुनुहुन्छ यस्तै रेडियो खेसमा मालिका एफएम खाँदबारी मुगुबाट सुन्दै हुनुहुन्छ यस्तै रेडियो टाइगर बर्दिया मिक्स एफएम नुवाकोट र रेडियो कैलाश हुम्लाबाट पनि तपाईँ अहिले फल्चा सुन्दै हुनुहुन्छ तपाईँले आफ्नो घर छेउको रेडियो स्टेशनबाट पनि सुन्न सक्नुहुन्छ र हामीले कार्यक्रमको शुरूआतमा भने पनि भनेका थियौँ उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत पनि फल्चा सुन्न सकिन्छ फल्चामा हामीले विभिन्न सामग्रीहरू प्रस्तुत गर्दै आएका छौँ तपाईँलाई थाहा नै छ यतिन्जेल हामीले इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम र हाम्रो स्वास्थ्य स्तम्भ अन्तर्गत कपालमा चाया पर्ने समस्याका बारे पनि केही जानकारी प्रस्तुत गरिसकेका छौं। डाक्टरसँगको कुराकानी हामीले भर्खरै मात्र प्रस्तुत गरेका छौं र त्यसँगै गीत संगीत पनि हामी बजाउँछौं कार्यक्रममा। तपाईँलाई कस्तो खालको गीत संगीत मनपर्छ त्यो पनि लेख्न सक्नुहुन्छ। हामी आउँदा कार्यक्रमहरूमा त्यस्ता गीत संगीत र त्यस्ता विषयवस्तुहरूलाई पनि प्राथमिकता दिने प्रयास गर्ने नै छौं। अब भने मीडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गर्ने बेला भइसकेको छ। मीडियामा आज अन्तर्गत सबैभन्दा पहिला मेरो हातमा मानव बेचबिखन सञ्जाल सक्रिय, अलपत्र पार्ने क्रम बढ्यो शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ। आज यही खबर छ। चाँदनी हमालले यो खबरलाई लेख्नु भएको छ। प्रहरी र उद्धारकर्ता झुक्याउँदै मानव बेचबिखन गर्ने सञ्जाल फेरि सक्रिय बनेको छ। मानव बेचबिखन तथा ओसार प्रसार गर्ने संगठित सञ्जालले नयाँ रूट प्रयोग गर्न थालेको छ र विदेशमा अलपत्र बनाउने क्रम पनि बढेको छ। उनीहरूले नेपाली महिला र पुरूष विदेशी भूमिमा लैजान थालेका छन्। विगतमा नेपाली महिला धेरैजसो भारतमा बेचिने गर्थे। सरकार तथा गैर सरकारी क्षेत्रबाट कडाई भएपछि यसरी बेचिने क्रम घट्यो। त्यस पश्चात अवैध ओसार पसारमा संलग्नले रूट फेर्दै महिला लैजाने काम थालेको छ। गएको शुक्रबार इण्डोनेसियाबाट 5 जनाको उद्धार गरिएको थियो। त्यही क्षेत्रबाट 1 महिना अघि 1 महिलासहित 6 जनाको उद्धार नेपाल प्रहरीसहितको टोलीले गर्यो। केही दिन अघि मात्र चीन पुगेकी 1 महिला फर्काइयो। यस्तै 3 जना महिलालाई बिहे गरेर यौनदासी बनाउन चीन लैजाँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गर्यो। महिलालाई लैजानेले छोटो रूट प्रयोग गर्न थालेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले भन्नुभयो, भारत मालदीव श्रीलंका हुँदै अफ्रिकी देशमा नेपाली महिला लैजान थालेका छन्। पुरूष लैजाने तस्करले लामो रूट प्रयोग गर्दै युरोप अमेरिका अस्ट्रेलियामा सञ्जाल फैलिएको छ। पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रूपमा प्रयोग भइरहेको सूचना पनि प्रहरीकोमा आएको बेला बेलामा प्रहरीले जनाएको छ। युरोप जाने नयाँ रूटमा चाहिँ दक्षिण एसियाका भारत मालदीव श्रीलंका पुग्छन्। त्यसपछि इण्डोनेसिया कम्बोडिया भियतनामको बाटोमा अफ्रिकी देश हुँदै युरोप र अमेरिकासम्मको नयाँ रूटमा पछिल्लो समय नेपालबाट महिला तस्करी बढ़िरहेको छ। यस्तै नेपालबाट दिल्ली हुँदै रूसको मस्को अनि स्पेन हुँदै इक्वेडरबाट पानामा पुर्याइन्छ र त्यहाँबाट कोस्टारिका हुँदै होन्डुरस अनि ग्वाटेमाला हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराउने पनि पुगेको छ। विगतको 3 वर्षको तथ्याङ्क हेर्ने हो भने मानव बेचबिखनको गिरोहले बेचबिखन र ओसार पसार मार्फत विदेश लगेकोमा महिला बढी पीड़ित रहेका छन्। मानव बेचबिखनसँग सम्बन्धित यो सञ्जाल सक्रिय भएको खबर भर्खरै हामीले प्रस्तुत गर्यौं। त्यसै गरी मेरो हातमा अर्को खबर रहेको छ। यो सिन्धुपाल्चोकको खबर हो। साँगो र टहरो वरिपरि थोत्रो जस्ता पाताको बेरा त्यहीभित्रको धुलाम्मे भुइँमा गुन्द्री र पुराना तन्नामाथि लड़िरहेका छन् बुद्धिबहादुर विश्वकर्मा। सकी नसकी उनकै रेखदेखमा व्यस्त छिन् पत्नी सेतीमाया। चौतारा साँगाचोक गढी नगरपालिका 5 डाँडा पारी स्थित बेसहरा वृद्ध दम्पतिको कन्तविजोग देख्ने र उनीहरूको पीड़ा सुन्ने जो कोही पनि भावुक हुन्छन्। चौसागाठी नगर कदमबासका यी दम्पति सदरमुकाम चौतारा आउनुको बाध्यता र संघर्षको कथा निकै कारुणिक छ। 36 वर्षको उमेरमा बुद्धि बहादुरको जाँगमा एउटा खटिरा आयो। त्यही सामान्य खटिराले उहाँलाई थलाएर कुञ्जो नै बनाइदियो। त्यसपछि कहिल्यै सुखका दिन आएनन्। दुःखमाथि दैवले खेदेको खेदै गर्यो। आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, हामी बेसहारा बन्यौं। सदरमुकाममा बस्न र उपचारमा सहज हुन्छ भनेर सोचेर 3 आना जमिन छाड्दै अरू सबै बेचेर दम्पति चौतारा आए। त्यहाँ आएर 2 आना जग्गा किनेर छाप्रो हालेर बस्न थाले। गाउँको सबै जग्गा पनि सड़कमा खनेर सकेछन्। आफ्नो जग्गा जोगाउन सिडिओ र प्रहरी प्रशासनमा गुहारे, कसैले सुनेनन्। उहाँले भन्नुभयो, चौतारामा रहेको 2 आना जग्गा पनि आफ्नै आन्द्राको उपचारमा सकाएको श्रीमती सेतीमाया बताउनुहुन्छ। 81 बेहोश भएर ढले, मेरो आन्द्रामा गाँठो परेछ। उहाँले भन्नुभयो, उपचारमा अरू बाटो नभएपछि चौताराको 2 आना जग्गा पनि धितो राखेर लाख रुपियाँ निकाल्यौ। ऋण तिर्न नसकेपछि जग्गा नै लिलाम भयो। अब भने मेरो हातमा खेलसँग सम्बन्धित खबर छ। ब्राजिलको रियो ओलम्पिक 2016 नेपाली पौडीबाज गौरीका सिंह संसारभरका मीडियामा चर्चित भनिन्। उनले कुनै पदक जितेर यो चर्चा पाएकी होइनन्। ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाड़ी भएकाले उनले चर्चा पाएकी थिइन्। उनी गौरीका अहिले 13 सागमा पनि चर्चाको शिखरमा छिन्। यसपटक भने उनले पदक जितेरै चर्चा कमाएकी हुन्। पौडीबा सिंहले 200 मिटर ब्याक स्ट्रोकमा हिजो नेपाललाई स्वर्ण पदक दिलाउँदा 13 दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदकको संख्या 41 पुगेको छ। यसअघि उनले बिहिबार 200 मिटर फ्री स्टाइलमा पनि नेपाललाई स्वर्ण दिलाएका थिइन्। यस्तै 17 वर्षीय युवा गल्फर सुभाष तामाङ जारी 13 दक्षिण एसियाली खेलकुद सागमा 2 स्वर्ण आफ्नो बनाउँदै संस्करणमा 2 स्वर्ण जित्ने तेस्रो खेलाड़ी बनेका छन्। गोकर्ण गल्फ कोर्समा हिजो सम्पन्न खेलमा पुरूष एकल र पुरूष टीम स्पर्धामा सफलता प्राप्त गर्दै सुभाष सागमा पहिलो पटक समावेश गल्फमा स्वर्ण जित्न सफल भएका हुन्। यस्तै 89 केजी तौलसम्ममा नेपालका विकास थापाले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण पदक जितेका छन्। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत भारत्तोलन खेलको दोस्रो दिन उनले 89 केजी तौलमा स्वर्ण पदक दिलाउँदा राष्ट्रिय कीर्तिमान समेत बनाएका छन्। यस्तै गोपीचन्द्र पार्की पुरूष 5000 मिटर दौड़मा स्वर्ण जितेमा विश्वस्त थिए। भारतीय खेलाड़ीलाई मात्र 1 सेकेण्डले पछि पार्दै स्वर्ण जितेपछि उनले आत्मविश्वासका साथ दिएको प्रतिक्रियाले पनि त्यसलाई प्रमाणित गरेको छ। यसै गरी मेरो हातमा अर्को खबर रहेको छ। त्रिभुवन विश्वविद्यालय विद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधेको विषयमा परेको उजुरीलाई व्यवस्था गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयको गैर जिम्मेवारीका कारण पटक पटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो गर्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ। तर विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई रिस्पोन्स गर्न आवश्यक ठानेको देखिँदैन। त्रिवेणी स्नातकोत्तर तह फिजिक्स अन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आइएको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटक पटक उजुरी परे पनि कारवाही प्रक्रिया भने अगाडि बढेको छैन। यसै गरी भ्रष्टाचारको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोलखा छाडेका छन्। उनले 1,25,000 नगद लिएको स्वीकार गरेसँगै हिजो बिहानै दोलखा छाडेका हुन्। सरकारी गाडीमा रहँदा सर्वसाधारणले समात्न सक्ने डरले मुखमा मास्क लगाएर उनले भाडाको गाडी लिएर भागेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताएका छन्। यस्तै घरमै बसेर कुटपिट गर्नेहरूलाई कारवाहीको माग गर्दै प्रहरीसँग न्याय माग्न गएकी एक महिलालाई प्रहरीले उल्टै 28 दिन प्रहरी थुनामा राखेको घटना सार्वजनिक भएको छ। बाराको जितपुर सिमरा साथ नसिम टोलकी 30 वर्षीय रिजवाना खातुन घरमा पसेर कुटपिट गर्नेहरू विरूद्ध जाहेर दिन गएको असोज 8 गते इलाका प्रहरी कार्यालय सिमरामा पुग्नु भएको थियो। तर प्रहरीले उहाँ विरूद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दा दर्ता भएको भन्दै पक्राउ गरेपछि खातुन 28 दिनसम्म प्रहरीको थुनामा बस्न बाध्य हुनुभएको हो। भर्खरै हामीले मीडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गरिसकेका छौं। केही बेरमा आजको बजार अन्तर्गत केही खबर लिएर आउँछौं। त्योभन्दा अगाडि एउटा गीत प्रस्तुत गर्छौं। फल्चा सुन्दै गर्नुहोला।
पानी संग्लिदै छ मेची कालीको फेरि पानी संग्लिदै छ मेची कालीको गुहार मानव कान्ति सारा नेपालीको यसै गरी रमी रहुन् यसै गरी रमी रहुन् सधैँ भीर पाखा उज्यालो कै बाटोतिर फेरि रहुन् आखा
उज्यालो कै बाटोतिर
फेरि पानी संग्लिदै छ मेची कालीको
मुहार मनव कान्ति सारा नेपालीको
आज कति रमेको छ नेपालीको मान
नेपालीको मान
नपत्या
गई गई हेरा मेला पात बाना
मेला पात
फेरि मारुनी र झाउरे आगनीमा
चल्छ फेरि मारुनी र झाउरे आगनीमा
फेरि पानी सङ्गिदै छ मेची कालीको गुहार मनल कान्ति सारा नेपालीको जहाँ भेटु दाजु भाइ बोलु बोलु लागोस्
बोलु बोलु लागोस्
आफ्नैलाई बैरी ठान्ने सबै डर भागो
सबै डर भागो
संसार झैमा घरको ढोका थुन्न नपरोस् लाज र घाइते अब फेरि गन्न नपरोस्
लाज र घाइते अब
फेरि पानी सङ्गिँदैछ मेची कालीको गुहार मनल कान्ति सारा नेपालीको यसै गरी रमिरहुन् यसै गरी रमिरहुन् सधैँ भिर पाखा उज्यालोकै बाटोतिर हेरिरहुन् आँखा
आजको बजार
आजको बजार
आजको बजार अन्तर्गत सबैभन्दा पहिला विदेशी मुद्राको विनिमय दर कुन देशको कति थियो हिजो भन्ने बारे हामी जानकारी दिन्छौ। नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिदर 113.76 रुपियाँ र बिक्री दर 114.36 रुपियाँ रहेको छ। यस्तै युरो एकको खरिदर 126.16 रुपियाँ र बिक्री दर 126.83 रुपियाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसै गरी पाउण्ड एकको खरिदर 149.48 रुपियाँ र बिक्री दर 150.27 रुपियाँ रहेको छ। यसै गरी मलेसियन रिंगिट एकको खरिदर 27.28 रुपियाँ र बिक्री दर 27.43 रुपियाँ रहेको छ। यता कतारी रियाल एकको खरिदर 31.24 रुपियाँ र बिक्री दर 31.41 रुपियाँ रहेको छ र युएई दिराम एकको खरिदर 30.97 रुपियाँ र बिक्री दर 31.13 रुपियाँ रहेको छ। यसै गरी अब कालीमाटी फलफूल तथा तरकारी बजारतर्फ लागौं। काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा आज ठूलो नेपाली गोलभेडा किलोको 100 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। सानो गोलीभेडा 75 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै सानो टलेल गोलभेडा किलोको 90 रुपियाँ, सानो भारतीय गोलभेडा किलोको 80 रुपियाँ, रातो आलु किलोको 68 रुपियाँ, रातो भारतीय आलु किलोको 60 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै सेतो आलु किलोको 60 रुपियाँ, सुकेको प्याज किलोको 220 रुपियाँ, गाजर लोकल गाजर किलोको 140, तराई गाजर किलोको 130, बन्दा किलोको 90 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै स्थानीय काउली किलोको 140 रुपियाँ, तराई काउली किलोको 115 रुपियाँ, सेतो मुला किलोको 80 रुपियाँ, भन्टा किलोको 65 रुपियाँ, त्यसै गरी बोडी किलोको 90 रुपियाँ, मटरको 110 रुपियाँ, घिउसिमी किलोको 140 रुपियाँ, टाटीसिमी किलोको 120 रुपियाँ, तिते करेला 120 रुपियाँ, लौका 90 रुपियाँ, पाकेको फर्सी किलोको 60 रुपियाँ, भिन्डी किलोको 120 रुपियाँ र पिँडालु किलोको 80 रुपियाँ खुद्रा मूल्य तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यस्तै हप्ताको अन्तिम दिन हिजो सुनको भाउ तोलामा 300 रुपियाँ घटेको छ। सुन हिजो तोलाको 71,700 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति तोलामा 200 रुपियाँ घटेर सुन तोलाको 72,000 रुपियाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने हिजो घटबट भएन। चाँदी हिजो तोलाको 850 रुपियाँमा कारोबार भएको थियो। यसै गरी अब मेरो हातमा अन्तिम खबर रहेको छ। बाजुरामा उत्पादन भएको 85 क्विन्टल अर्ग्यानिक कोदोलाई पहिचान हुने गरी बिक्रीका लागि काठमाडौँ पठाइएको छ। कृषि ज्ञान केन्द्र बाजुराको बजारीकरण सहयोग तथा समन्वय र बाजुरा कोषेली घरको संकलन तथा बजारीकरण प्रयासमा बाजुरामा उत्पादन भएका 85 क्विन्टल अर्ग्यानिक कोदोलाई काठमाडौँ ल्याइएको हो। भर्खरै हामीले आजको बजार अन्तर्गत केही खबर प्रस्तुत गरिसकेका छौं। अब भने पाहुनालाई स्वागत गर्ने बेला भइसकेको छ।
आजका पाहुना,
फल्चाको आजका पाहुना प्रतीक ढकाल हुनुहुन्छ। उहाँ लामो समयदेखि निजामती सेवा अन्तर्गत रहेर विभिन्न जिल्लाको एलडीओदेखि राष्ट्रपति कार्यालयका प्रवक्ता समेत हुनुभयो। अहिले उहाँले हिमाल र कठिन भूगोलसँग सम्बन्धित विभिन्न किताबहरू पनि लेख्नु भएको छ। यसका साथै उहाँले निजामती सेवा अन्तर्गत रहेर अफिसर, उपसचिव तथा सहसचिव तहका विद्यार्थीहरूलाई पनि अध्यापन गराउँदै आउनु भएको छ। अब स्वागत गरौं आजका हाम्रा पाहुनालाई। यहाँलाई उज्यालो फल्चामा स्वागत छ।
धन्यवाद।
तपाईँले आफ्नो जीवनको लामो समय सरकारी सेवामा बिताउनु भयो, त्यो पछिको जीवन चाहिँ अहिले कसरी चलिरहेछ?
रिटायर भए, राष्ट्रपति कार्यालयको प्रवक्ता थिएँ, त्यहाँ निजी सचिवालय हेर्थे, अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाको प्रमुख भनेर मैले जिम्मेवारी लिएको थिएँ। त्यहाँबाट रिटायर भए। रिटायर भइसकेपछि मेरो व्यवसायिक ज्ञानकै कदर भयो। अहिले तपाईँले सुनिरहनु भएको छ नि, यो नेम, यो नेसनल एकाडेमी फर मेडिकल एजुकेसन थियो नेम, त्यो नेमभित्र एउटा सेडेप भन्ने संस्था छ, प्रशासन व्यवस्थापनको अध्ययन गर्ने केन्द्र छ, त्यसले लोकसेवाको तयारी कक्षाहरू चलाउँछ। त्यसरी नै अर्को चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट छ, किर्तिपुरतिर केही इन्स्टिच्युटहरू छन्, अनि यिनै इन्स्टिच्युटहरूमा उही शाखा अधिकृतको तयारी कक्ष, उपसचिवको तयारी कक्ष, सहसचिवको तयारी कक्ष, यिनीहरूमै आफूले जानेको ज्ञान सेयर गर्छु। समय राम्ररी बितेको छ
भनेपछि अलिकति बाहिरतिर सुनिन्छ सेवा प्रवेशबाट चाहिँ अवकाश पाएपछि अलिकति त्यो पछिको जीवन चाहिँ पट्यार लाग्दो हुन्छ भनेर भनिन्छ, त्यो पछि तपाईँलाई चाहिँ यी कामहरूले गर्दाखेरि त्यस्तो पट्यार लाग्दो हुन दिया छैन?
पट्यार लाग्ने त मलाई फुर्सदै छैन, किनभने समय नपुगेर म अहिले अप्ठ्यारोमा छु। यो ब्युरोक्रेसीमा पसेका मान्छेहरू, सरकारी सेवामा पसेका मान्छेहरू पदमा हुन्जेलसम्म यिनीहरू शक्तिको मातमा हुन्छन्। हेर्नुहोस्, शक्तिको मातमा रहिसकेपछि यिनीहरू समाजबाट पुरै विच्छेदित भएका हुन्छन्। यिनीहरू दाल भात मात्रै खाएर होइन, यिनीहरू नमस्कार पनि खाएर बाँचेका हुन्छन्। तर रिटायरमेन्ट पछाडि त कसैले पुछ्नेवाला छैन, हिजो शक्तिमा हुँदा उसले कसैलाई गनेन, आज ऊ शक्तिबाट घटिसकेपछि जनताले पनि उसलाई गन्दैन। अनि हो यस्ता मान्छेहरू हुन् बितरा पर्ने भनेको। ओगलेन स्टल भन्ने एकजना प्रशासनविद विद्वानले त अध्ययनै गरेका छ, नेपाली ब्युरोक्रेटहरू सामान्यतया रिटायरमेन्टको 7 वर्षभित्रमा मरिसक्छन् भनेर त्यो गरेका छ। त्यो 7 वर्षभित्रमा मर्ने कुरो मलाई लाग्यो हुँदैन, किनभने मलाई त मर्ने पनि फुर्सद छैन। 5 बजे बिहान उठेर हिँड्छु, कोही कोही दिन त 7 बजे बेलुका मात्रै पुग्छु।
भनेपछि समयको व्यवस्थापन चाहिँ कसरी गर्नु भएको छ भन्ने प्रश्न चाहिँ गर्नु पर्यो मैले।
होइन, यस्तो हुन्छ हजुरको, जस्तो अब त्यहाँको क्लास भनेको यो स्कुल कलेजको क्लास जस्तो होइन, 2 घन्टे क्लास हुन्छ, होइन 2टा भयो भने 4 घन्टा भएको 10 बजिहाल्यो। कुनै न कुनै साहित्यिक कार्यक्रम हुन्छ, अथवा कानुन व्यवसायतिर पनि प्रवेश गरेका छु, कुनै न कुनै दिन मुद्दा होला, के होला, कसो होला, त्यो पनि हुन्छ। अर्को साहित्यिक कार्यक्रममा विमोचन होला, के होला, अतिथि बनाएर बोला हुन्छ, कति ठाउँमा प्रमुख अतिथि, कति ठाउँमा विमोचक, कति ठाउँमा के, अनि बेलुका क्लासको सुरु हुने बेला भइहाल्छ। मलाई त समय पुगेको छैन, मेरो सामाजिक जीवनबाट जरा विच्छेदित भएको छैन। 4.5 वर्ष मुद्दा लागेर खाली बसेका बेला पनि म सधैँ कि अतिथि, कि प्रमुख अतिथि, कि विमोचक, कि टिप्पणीकर्ता, कि लेखक, कि भूमिका लेखक थिएँ। जनताले पत्याएको थिएन म माथि लागेको मुद्दा। यसरी समय त म समाजसँग म सधैँ जोडियो हुनाले गाह्रो छैन।
अब अहिले सरकारी सेवाबाट चाहिँ अवकाश भइसक्नुभयो, भले अरू क्षेत्रमा चाहिँ यहाँ एकदमै सक्रिय रूपमा लागिराख्नु भएको छ। अलिकति यो सरकारी सेवाकै कुरालाई जोड्न मन लाग्यो, अनि यो क्षेत्रमा चाहिँ कसरी र कहिले प्रवेश गर्नुभयो?
यस्तो भयो, यो म झापाको गाउँमा हुर्केँ, यो सरकारी अड्डामा कर्मचारी कसरी आउँछन् कहिल्यै सोचिएकै रहेन रहेछ क्या। पढेपछि मास्टर हुनुपर्छ भन्ने मात्रै थियो, त्यसैले जिन्दगीको धेरै लामो समय मास्टरीमा बित्यो। पछि संजोगले बिहा पालपाली चेलीसँग भयो, पाल्पा केटीसँग बिहा भइसकेपछि उतापट्टिका मान्छेहरूले अलि बढी लोकसेवा पढ्दा रहेछन्,
पाल्पा गुल्मी
होइन, लोकसेवा दिने धेरै चलन रहेछ। उता पूर्वतिर पनि थियो, खोटाङमा थियो, पोखरेलहरू सबै गर्ने भन्ने, खारपाली पोखरेलहरू भनेपछि शक्तिशाली लोकसेवामा मार्फतबाट आउने शक्तिमा थियो तिनीहरू। त्यो कुरो थाहा पाएँ मैले, थाहा पाइसकेपछि मेरो जेठान साहब रमानाथ शर्मा उहाँले नै हो लोकसेवा। त्यस बेला म बिहा पछाडि पनि पहिले कृषिको त्यो निजामा तिमी रहेछु र अन्त थाहै थिएन, कृषिमा त्यसो बेला जाँच दिनु पर्दैन थियो, जेटी थिएँ। त्यस पछाडि फेरि वाणिज्य ब्याङ्कको सुब्बा पास गरेँ, त्यो त आउने बेला अनि काठमाडौँ आइसकेपछि उहाँसँग भेट भयो। लोकसेवा दिनुपर्छ, लोकसेवा दिनुपर्छ, लोकसेवा दिनुपर्छ, समय व्यवस्थापन हुन्छ, प्रश्न देखिन्छ, यही पाली भर्नुपर्छ, यही पाली भर्नुपर्छ भनेर जेठान साहबले होटुटी लाउनु भयो। लाउनु त उहाँले धेरै जिद्दी गर्नुभयो भनेर फारम भएर जाँच दिनु गएको, त्यही वर्ष पास भइहाल्यो अनि कुरै सिद्धिहाल्यो। पास किन भए, त्योभन्दा अगाडि जे भेटे पनि पढ्ने बानी थियो मेरो, जे भेटे पनि पढ्ने, त्यसले गर्दा लोकसेवाको छुट्टै कोर्स भनेर मैले पढि नै रहिनँ।
अब अहिले तपाईँले साहित्यिक क्षेत्रमा पनि कलम चलाइराख्नु भएको छ, त्यो मध्ये पनि यो हिमालको क्षेत्रमा चाहिँ यहाँले बढी कलम चलाउनुहुन्छ, यो प्रति चाहिँ रुचि कसरी गयो तपाईँले? अरू पनि विभिन्न पाटा छन्, विधा छन् साहित्यकै पनि होइन, अब सामाजिक क्षेत्रमा पनि अरू विभिन्न क्षेत्रहरू छन्, त्योतर्फ चाहिँ कसरी झुकाव रहन गयो?
के भयो भनेदेखि 2042 साल, अङ्ग्रेजीमा 1985 हो यो, 1985लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय युवा वर्ष भनेर मनाएको थियो, इन्टरनेसनल युथ इयर IYY। त्यसको एउटा कार्यक्रमका लागि म जापान पुगेका थिएँ, यहाँ नेपालमा वक्तृत्व कलामा फर्स्ट भएँ, जापान पुगेका थिएँ। जापानमा पुगिसकेपछि जापानिजहरूले के गर्दा रहेछन् भने, नेपाली मान्छे भन्ने बित्तिकै हिमालबारे प्रश्नहरू सोद्धा रहेछन्, बुद्धबारे प्रश्नहरू सोद्धा रहेछन्, लुम्बिनीबारे प्रश्नहरू सोद्धा रहेछन्। संजोगले म कहीँ पुगेको थिइनँ, तिमी त एभरेस्टबाट देशको आएको मान्छे, तिमी त कति भाग्यमानी, तिमी त धेरैचोटि एभरेस्ट पुग्या होला भन्ने, पुग्या छैन लाज हुने, लुम्बिनी त गयो होला कि कस्तो छ होला, हाम्रो बुद्ध हाम्रो भगवान् जन्मेको ठाउँ कस्तो छ भन्ने, पुगेकै छैन। अब त्यस बेला त लुम्बिनी हिमाल बारे अलिअलि ढाँटढुँट गरेर ट्याकटुक, आखिर मेरो देशको बारेमा अलिअलि ढाँट्न त जाप्नेलाई भन्न मैले आउँछ नि, ट्याकटुक पारेर उम्केर आएँ त्यहाँबाट चाहिँ कुटनीतिक किसिमको जवाफ दिएर। हिमाल भन्ने बित्तिकै डाँडा हिउँ पर्या हुन्छ होला भने, त्यो कति म गलत रहेछु भन्ने त अहिले पनि थाहा छ, त्यसो भए त डाँडा टुप्पा हिउँ परेपछि हिमाल भइगयो नि मलाई। अनि त्यसरी ती कुराहरू भनेर आएँ, नेपाल आउने बित्तिकै मैले मेरो देशको बारे ढाँटेर आएँ, अब बाहिर जाने बित्तिकै म नेपालबाट आएको भन्ने बित्तिकै हिमालबारे सोद्धा रहेछन् भनेर अनि हिमालतिर खोज्न थालेँ, बुद्धबारे सोधी खोजी गर्न थालेँ। अनि जापानमा मैले के पाएँ भने, बुद्धबारे खोज्ने भन्दा हिमालबारे खोज्ने धेरै भएपछि अनि हिमालतिर म केन्द्रित भएँ। त्योभन्दा पहिले म कथा, कविता, निबन्ध यस्तो धेरै लेख्थेँ, धेरै लेख्थेँ बहिनी, तर मैले पछि के विचार गरेँ भने, अब कथा लेखेर त्यो सयौँजना कथाकारका पछाडि यो इत्यादिका अघिल्तिर नाउँ लेखेर केही काम छैन, कविता लेखेर म छुट्टै कसरी कवि हुन सक्छु, अब उही इत्यादिका अघिल्तिर नाउँ लेख्ने, बरु इत्यादि नै नखोज्ने, जे काम गरिन्छ भक्कै गर्ने, एक्लै गर्ने। हिमालबारे कसैले लेखेको थिएन, गोसाईकुण्ड गएको कुरा लेखे होलान् धार्मिक कुरो मिसाएर, मानसरोवर गएको कुरा लेखे होलान् कसैले, मुक्तिनाथ गएको कुरो कसैले लेखेन, विशुद्ध पर्यटन साहित्य त कसैले लेखेको, त हिमालय जानको लागि हिमाल जाने, हिमालय हेर्नको लागि जाने, कुनै भगवान्सँग नजोड्ने, अनि पर्यटन साहित्य। यो पर्यटन साहित्य नाउँ चाहिँ मेरो बितेको साथी राजेन्द्र देव आचार्यले राख्नुभएको, मेरो अङ्ग्रेजीमा जब पहिलो किताब 1960-60 बियोन्ड द हिमालयज निस्कियो, यो बियोन्ड द हिमालयजको विमोचन समारोहको नेपाल टेलिभिजनले समाचार दिँदाखेरि उहाँले 1.5-2 मिनट कभरेज दिनुभएको छ र पर्यटन साहित्यको सुरुवात भन्नुभएको छ उहाँले, र यही किताब चाहिँ अहिले अमेरिकाको आई युनिभर्सले छापेको छ, तेस्रो संस्करण चाहिँ अब तपाईँले amazon.com, बानसेन नोभेल्समा, iUniverse.com सबैमा अनलाइन पनि किन्न पाउनुहुन्छ। अब एउटा व्याप्ति पनि भयो, नेपाली लेखक बल्ल अमेरिकी बजारमा, विश्व बजारमा व्याप्ति पनि भयो, यसरी म हिमालतिर तानिए।
अब 9 हिमालसँग सम्बन्धित कृतिहरू निकालिसक्नुभयो होइन,
हिमाल मात्रै पनि नभन्नु, कठिन भूगोलसँग
सम्बन्धित निकाल्नुभयो। अब सरकारी सेवामा पनि यत्तिकै तपाईँ प्रसिद्ध हुनुभयो होइन, अरू साहित्य लेखन चाहिँ पहिला गर्नुहुन्थ्यो, अहिले तपाईँलाई प्रतीक ढकाल चाहिँ केले बनायो जस्तो लाग्छ, यी कृतिहरूले बनायो कि अथवा सरकारी जीवनले बनायो भन्ने लाग्छ?
होइन, सरकारी जीवनले त बनाएन, सरकारी जीवनले त, यो प्रतीक ढकाल मेरो साहित्यिक नाम हो, अब यो सरकारी जीवनले त सिभिल सर्भेन्ट, जनतालाई सेवा गर्ने एउटा नोकर बनायो, मुख्य सचिवै भए पनि नोकर हो क्या, किनभने ही इज कल्ड अ सिभिल सर्भेन्ट, नागरिकको नोकर हो नि, नागरिकको नोकर हो नि, जति सुकै माथि पुगे पनि कर्मचारी भने मालिक होइन नि, मालिक त जनता हो नि, त्यसलाई सेवा गर्ने, त्यसले गर्दा त्यसले मलाई एउटा इमान्दार नोकर बनायो होला, स्रष्टा बनाएको त लेखनले नै हो, र लेखनमा पनि विशेष गरेर मलाई कथा कविता केहीले होइन, मलाई यो निबन्ध, यो नियात्राले बनायो, किनभने नियात्राले मलाई हिमालतिर पुर्यायो। कारण म तपाईँलाई जोड दिउँ, किन म आकर्षित हुँदै गएँ भन्ने तपाईँको अघि पनि प्रश्न थियो, मैले हिमाल हेर्न जाँदाखेरि विचित्रको दृश्य देखेँ। 25 मिटरको छाँगो सिङ्गै जमिया छ, जस्ता पाताको खोचबाट चुहिएको शीत, तल खस्न नपाउँदै जमेर रेशमी पर्दा भएको छ, धारो ठिङ्ग उभिएको छ पानीको लौरो भएर। मसँग पो ताकत थियो, पैसा थियो, फुर्सद थियो, रुचि थियो, इच्छा थियो, उमेर थियो र देखेँ। अब धेरै नेपाली त अल्छी भएरै हो, नभए पनि त कोही त जान्छु भन्दा पनि स्वास्थ्यले नसक्ने, आर्थिक हिसाबले नसक्ने, उमेरले नसक्ने मान्छे त हुन्छन् नि। त्यस्तो दुर्लभ विचित्र दुनियाँमा काहीँ नभएको चिज मैले देखेँ, होइन यसको बारेमा लेख्नुपर्छ, यसको त फोटो खिचेर लगेर छापिदिनुपर्छ भन्ने लागेर अरू नेपालीलाई पनि हिमालबारे ज्ञान होस्, अरू नेपालीलाई पनि हाम्रो भूगोलबारे ज्ञान होस्। हाम्रो विशिष्ट भूगोल हो नि, भूगोलको विशिष्टता हो नि, धरतीले दिएको, पृथ्वी माताले दिएको। 70 मिटर पनि हामीसँगै छ, संसारको चुरो पनि हामी, यो देशमा के छैन? त्यही भएर त इँटा जत्रो देशमा 129 भाषा छन्, 125 जात छन्, 10 बढी धर्म छन्। यहाँ नपाइने कुरो दुईटा त हो नि क्लियर। समुद्रमा के हुन्छ हामीलाई थाहा छैन, उत्तरी र दक्षिणी गोलार्ध ध्रुवमा के हुन्छ हामीलाई थाहा छैन, बाँकी त जम्मै हामीलाई थाहा छ। यो कुरो त अल्छी नेपालीलाई पनि भन्नुपर्छ, बुढापाका नेपालीलाई पनि भन्नुपर्छ, बालबच्चालाई पनि भन्नुपर्छ, स्वास्थ्यले नदिनेलाई पनि भन्नुपर्छ भनेर म लेख्दै गएर कठिन भूगोलबारे भन्नुहोस्, हिमालबारे भन्नुहोस्, पदयात्राबारे भन्नुहोस्, 9 किताब यसरी जन्मेको।
अघि तपाईँले एउटा निकै मनमा छुने शब्द प्रयोग गर्नुभयो, कठिन भूगोल भनेर। यो कठिन भूगोल सम्बन्धी यति धेरै कृतिहरू लेख्नको लागि तपाईँ त अब सरकारी सेवा हुँदाखेरि देशको विभिन्न ठाउँमा जानुभयो, त्यसले पनि केही हदसम्म सहयोग त गर्यो होला, अथवा त्यसको एउटा उपज पनि मान्न सकेला नि यसलाई?
सकिन्छ भन्ने मात्रै होइन कि, नसकिने कुरै छैन। किन छैन भने म बझाङ जिल्लामा पो एलडिओ भएर बसेँ त, कैलाली जिल्लामा पो केही दिन जागिर खाएर बसेँ त, तर बझाङ र कैलालीमा बसेको बेला मैले बाँकी 7 जिल्ला घुमेँ नि, अनि सरकारले मलाई कुनै जिल्लामा केही काम गर्न खटायो, सरकारले खटायो जति ठिक छ, बाँकी 8-10 कति लाग्छ आफ्नै छुट्टी लिएर पनि त्यहाँ गएको बेला त्यो मेटेर आइहाल्ने, घुम्ने घुम्ने रहर हो नि। तपाईँ भन्नुहुन्छ कर्मचारी कस्तो छन् अहिले भनेदेखि, डोल्पा कसैले खटायो भने मेरो पावर टुटेर मलाई मुस्किल परेर मलाई अप्ठ्यारा पार्न पठाएको भन्छ, मुस्किलले गयो भने त्यो दुनै पुग्छ सदरमुकाम जानु पर्यो। साह्रै ठुलो पौरख गरेछ त्यसले भने के गर्छ, 2 लाएर से फोक्सुन्डो ताल पुग्छ, त्यसले भन्दा फोक्सुन्डो भन्छ, तर म त बुझेको मान्छे हो नि, म कहिल्यै फोक्सुन्डो ताल, से फोक्सुन्डो पुग्छ, म त से फोक्सुन्डो भन्दा 11 बासमाथि पुगेको छु, 26 गएँ डोल्पा मात्रै, 42 लाएर सुदूरपश्चिम सबै घुमेको छु, 23 लगाएर खुम्बु क्षेत्रको चोला पास, रेन्जला पास, खोङमाला पास सारा घुमेर, एउटा विदेशीले जति घुम्छ डाँडा डाँडा सबै घुमेर आएको छु, 300 बढी त हिमालको बेस क्याम्पमा पुग्यो होला। मेरो रहर, सरकारी सेवाले मलाई ठाउँ दियो, मेरो रहर खेल्न पायो, एउटा प्लेटफर्म पाएँ, त्यो प्लेटफर्मलाई मैले पुरा युज गरेँ। तर म जस्तै काजमा खटिएको कर्मचारी त छ नि, त्यसले कहिले काहीँ भन्छ सरकारी सेवाको दुरुपयोग गरेर किताब लेखक भयो भन्छ, त्यो त खटाएको ठाउँमा समेत गयो नि त्यो पातकी त, त्यो त कामचोर हो नि। पर्वतारोहणको सम्पर्क अधिकृत बनाएर पठायो नेपाल सरकारले, नाम चाहिँ पनि नपुगी फर्कियो, मैले त्यसले ढाँटो भन्दिनँ, कति अभागी हो, यस्तो सुन्दर देश हेर्न विदेशी पैसा तिरेर आउँछन्, उसलाई त्यही विदेशीले तिरेको पैसाबाट भाग खाएर चाहिँ तिमीलाई खाने पिउने व्यवस्था चाहिँ एउटा छुट्टै भरियाले बोकेर दिन्छ है, त्यसको खर्च पाउँछ भन्दा पनि गएन भनिसकेपछि गएन होइन नि, कति अभागी हो, यस्तो अवसर पनि युज गर्न सकेन, म चाहिँ त्यसलाई अभागी भन्छु।
तपाईँ देशको धेरै ठाउँमा घुम्नु भएको छ र विदेश पनि धेरै ठाउँमा घुमिसक्नु भएको छ, हामी चाहिँ देशकै कुरा गरौँ अहिले होइन, तपाईँ अहिले चाहिँ काठमाडौँमा हुनुहुन्छ, काठमाडौँमै सक्रिय भएर सामाजिक सेवा नै भन्छु म यसलाई, सामाजिक सेवाकै काम गरिराख्नु भएको छ। हामीले काठमाडौँमा बसेर देखेको नेपाल र बाहिरी नेपाल चाहिँ के फरक हुँदो रहेछ, के पाउनुभयो, तपाईँको अनुभवले चाहिँ के भन्छ?
तपाईँ काठमाडौँमा बसेर नेपालको परिकल्पना गर्नुहुन्छ भने तपाईँको परिकल्पना 2% पनि मिल्दैन। यो जे भए पनि राजधानी हो, खाल्डो भए पनि राजधानीकै सडक हो, धुलो उडे पनि धुवा भए पनि राजधानी नै हो, मान्छे थुप्रेको कारणले असुविधा पनि थुप्रेको होला तर राजधानी त हो नि। विकट ठाउँमा तपाईँ जानुहोस् जहाँ तपाईँले पैसा तिरेर किनेर खान सक्नुहुन्न, 3 हिँड्दाखेरि एउटा दुवटा घर भएको एउटा गाउँ आउँछ, त्यो ठाउँमा त्यहाँका मान्छेहरू कसरी बाँचेका होलान्, कसरी बज्या होलान्, त्यो मेरो हिमाल पारी भने अब अहिले 7 संस्करणमा चलिराखेको किताब हो, त्यो हिमाल पारी पुगेपछि म एउटा भिजेर भन्ने गाउँ छ त्यो गाउँको चर्चा गरेको छु मैले, त्यहाँको एउटा टाठो मान्छेलाई मैले सोधेँ तपाईँहरू भोट हाल्न जानुहुन्छ कि जानुहुन्न, उसले दिएको जवाब सुन्नुभयो भने तपाईँ छक्क पर्नुहुन्छ, तपाईँ भोट हाल्न जानुहुन्छ कि जानुहुन्न मैले सोधेँ, प्रतिनिधि सभाको भोट, राष्ट्रिय पञ्चायतको भोट सोधेको मैले, तपाईँ भोट हाल्न जानुहुन्छ कि जानुहुन्न? उसले जवाब दिएछ, बर्खामा जान्छ हिउँदमा जाँदैन, बर्खामा जान्छौ तर हिउँदमा जाँदैनौ। उसले भोट त तिब्बतलाई बुझिरहेको छ, तर ती मान्छेहरूको अनि बर्खामा जान्छ, हिउँ परेको नाकाहरू खुल्छन्, हिउँदमा त हिउँ पर्छ, त्यसैले बर्खामा जान्छ हिउँदमा जाँदैन।
भोट भन्ने चुनाव भन्ने नै थाहा छैन,
केही थाहा छैन, तर तिनीहरू सबैको भोट त खस्या छ त, कसले खसाउँछ तिनीहरूको भोट, कहाँ खस्छ तिनीहरूको भोट, अनि देश त कहाँ छ कहाँ छ नि? तपाईँको हेर्नुहोस्, बाजुराको एउटा ठाउँ, एउटा साग छ मान्छेहरू, त्यो साग खाएर सेती पनि काली पनिमा तपाईँले भेट्नुहुन्छ पहाडन, एक किसिमको जङ्गली साग खान्छन्, रुगा भन्ने, रुगा भन्ने एउटा जङ्गली साग उसिनेर ल्याएर मान्छेले पेट पालेर बसेका छन्। जसले त्यो सागमा नुन हाल्न सक्छ त्यो धनी मान्छे हो। तपाईँले काठमाडौँको धनीको परिभाषाले हुँदो रहेछ, त्यहाँ नुन हाल्न सक्ने धनी मान्छे हो,
अझै पनि
छ, अझै पनि त्यस्तो ठाउँको तथ्याङ्कमा गरिबी घटेर हुन्छ। व्यवहारिक जीवनमा के छ, हात बाँधेर दसैँमा टिका लगाइदिनु पर्ने ठाउँहरू अझै छन्। जिन्दगीमा चामल नदेखेको बच्चाले दहीमा मुछेको चामल बाँकी राख्छ, निधारको टिपो टिपेर खाइहाल्छ नि, हात समातेर टिका लगाइदिनु पर्ने, एकचोटि टिका लगाइसकेपछि त खाओस् न, केही छैन। वयस्क मान्छेहरू सदरमुकाम आउँछन्, पाँच किलो चामलको कुपन लिएर जान्छन्, सिडिओले तोक लगाइदिएको खाद्य संस्थानमा किनेर जान्छन्, चार दिनको बाटो आएको हुन्छ, काँचै चामल मर्काउँदै मर्काउँदै घर पुग्दा सकिन्छ, फेरि फर्केर आउनु, त्यसैलाई जोगाउनलाई आएको, कामको लागि खाद्यान्न भन्ने कार्यक्रम। त्यसैले वास्तविक नेपाल त कहाली लाग्दो पनि छ, सुन्दर पनि छ, जीवन त्यति नै कठिन, दृश्य त्यति नै सुन्दर।
अब नयाँ कुनै किताबहरू केही निकाल्ने योजनामा अथवा नयाँ कुनै कामको तयारीमा पनि हुनुहुन्छ कि?
यसो छ, यही लोकसेवाको तयारी कक्षाहरूमा त्यो इन्स्टिच्युटहरूमा अलि बढी व्यस्त हुनु परेर अलि व्यस्त त भएको छु, तर के छ भने म यसमा पनि गौरवान्वित छु। दिनको 1500 रुपियाँ त मैले कर तिर्दैछु नेपाल सरकारलाई, दुईटा क्लास मैले लिएँ भने 1500 रुपियाँ त मेरो कर कट्टी हुन्छ नि, तिर्दैछु। अर्को कुरो, अस्ति भर्खर म कर्णालीको मुगु, जुम्ला र कालीकोट तिनवटा जिल्ला पुगेर आएँ, किताब लेख्न पनि थालेको छु, तर यही व्यस्तताले भ्या छैन। अब तपाईँले अघि भ्यालीभित्रको नेपाल र भ्याली बाहिरको नेपाल भन्नुभयो नि, जुम्ला भन्ने बित्तिकै तपाईँको दिमागमा कस्तो चित्र आउँछ? जुम्लाको बस पार्कमा मैले बाटो काट्न नसकेर एउटा ट्राफिकले मद्दत गर्नु पर्यो, योगी विकासानन्दले भने यस्तो भन्ने हो भने क्यान यु इमेजिन इट, कल्पना गर्न सक्नुहुन्छ? कल्पना गर्न नसक्ने भइसकेको छ जुम्लाको बजार त। आजको कुरा हो त्यो, राणाकालमा मुख्य गौडा भएर बसेको, अञ्चलाधीश सधैँ बसेको, जुम्लाको जिल्ला पो विकट छ त, तर जुम्लाको जुन सदरमुकाम छ त्यो सदरमुकामको अहिलेको नयाँ बस पार्क एरिया त ट्राफिक प्रहरी बसिया छ, रूट छन् गाडीहरू चल्ने, देश धेरै फेरिया छ।
हामीले अब देख्दाखेरि ललितपुर भन्छौँ होइन, उदाहरणको लागि ललितपुर के पनि यता लेले धादिङको रिज हार्लाङतिर भयो,
हेटौँडा जोडिएका भागहरू भन्नुहोस् न,
हजुर,
तल तर मकवानपुर जोडिएका भागहरू त, यो ललितपुर के राजधानी छ? ललितपुर के राजधानी छ? जुम्लाको खदल खलङ्गा चन्दननाथ नगरपालिका भन्नुहोस्, त्यो भन्नु भने के गाउँ छ त? अब सबै फेरिएको छ देश,
विशेष गरी तपाईँले देशभरि घुम्नु भएको क्रममा भेटेका कुराहरूलाई चाहिँ बढी प्रायोरिटी दिएर कुराकानी गरिरहेछौँ। अब अलिकति चाहिँ यो सबल पक्षहरू चाहिँ के पाउनुभयो तपाईँले यो देश घुम्ने क्रममा?
छ नि, गाउँमा चेतना पुग्या छ, शिक्षा पुग्या छ, कस्तो कस्तो अप्ठ्यारो ठाउँमा पनि मान्छेहरू भन्छन् तुइन छ, तुइनबाट तुइन त पुग्यो, हिजो त बाबियोको डोरीमा मान्छेहरू ज्यान जोखिममा थिए, आज तुइन पुग्यो, तुइन विस्थापन गर्ने कुरो भइरहेको छ, 8-10 वटा मात्रै तुइन बाँकी छन् भनेर अस्ति मैले सम्मान्य प्रधानमन्त्रीको स्टेटमेन्ट सुने। यो देशको त कसरी के भने, सुरुमा टोनी हेगनले 1000 ठाउँमा क्या नेपालमा यो ठाउँमा झोलुङ्गे पुल छ भनेर, टोनी हेगन एउटा स्विस नागरिकले, टोनी हेगनले भनेको 1000 ठाउँमा झोलुङ्गे पुल हालेर उठ्या देश त हो। गाउँमा त अहिले तपाईँ जाँदाखेरि, हिजो मैले घुम्दाखेरि त खाना खाने व्यवस्था थिएन, केही थिएन, आज त कमसेकम सरकारले नीति ल्याएको छ होमस्टे, त्यहीँका मान्छेलाई होमस्टे छन्, सुविधा छ, बाटो बनेको छ, धेरै सुविधा थपिएको छ, तर हरण पनि भएको छ। मोटर बाटोले प्राकृतिक पदयात्रा मार्ग हरण भयो, मोटरमा झुन्डिएर हिजो कागबेनीबाट लोमानथाङ जाँदाखेरिको जुन हिँडाइको 4-6 दिनको जुन आनन्द थियो त्यो आज जीपमा झुन्डिएर जान आउँदैन।
त्यसो भन्दाखेरि विकास विरोधी आरोप पनि लाग्न सक्छ?
होइन, यसो हुन्छ, विकास विरोधी भन्ने कुरो होइन, यो संसारभरि नै के हुन्छ, डेभलपमेन्ट भर्सेस कन्जर्भेसन हो कि कन्जर्भेसन भर्सेस डेभलपमेन्ट हो भन्ने कुरो त संसारभरिकै नारा हो नि त। त्यसैले पदयात्रा मार्गलाई जोगाउनु पर्यो। यो भोटेकोसी नदी छ नि, संसारका टप 10 राफ्टिङ गर्ने टप 10 नदी मध्ये पर्छ, यो संसारका उत्कृष्ट 10 मध्ये, तर कति ठाउँमा बिजुलीका लागि ड्याम गरे बिजुली ननिकाल्नु भने होइन सरकारले ऐन कानुन कसरी बनाउनु पर्यो यहाँदेखि यहाँसम्म राफ्टिङ खण्ड हो यहाँदेखि यहाँसम्म विद्युत उत्पादन गर्ने ठाउँ हो अनि चल्नु पर्यो सिङ्गो श्रीलङ्का देशमा तपाईँले आफू खुसी घर बनाउन पाउनुहुन्न नि श्रीलङ्का हामी जस्तै पछाडि परेको देश त हो कोलोनियल कन्ट्रीबाट भर्खर मुक्त भएको देश त हो त्यो पनि सिङ्गो श्रीलङ्काको ल्यान्ड युज म्याप छ मैले कोलम्बोको मेयरको कार्यकक्षामा देखेको त ल्यान्ड युज यहाँनिर कृषि क्षेत्र यहाँनिर आवास क्षेत्र यहाँनिर यो क्षेत्र यहाँनिर बजार क्षेत्र ठ्याक्क त्यो जे छोत्र त्यहाँ त्यही मात्रै काम गर्न पाइन्छ हामी कहाँ त जहाँ लगेर घर बनाए पनि भयो जहाँ पसल थापे पनि भयो यसरी बिग्रिएको हो नि त्यसैले सकारात्मक कुरो पनि छन् नकारात्मक कुरा पनि छन् जनता जागरूक भएर तपाईँ कहाँको पञ्चायत काल कहाँबाट के गरेर चाहिँ लोकतान्त्रिक चाहिँ संघीय गणतान्त्रिक नेपालमा पुग्यो नि त कहाँबाट कहाँ पुग्यो नि त तर राजनीति चाहिँ वात्तै अगाडि गयो सामाजिक व्यवस्था चाहिँ भएन त्यही मान्छे हुम्लाको त्यही मान्छे जसले पेटभरि अन्न खान पाएको छैन त्रिभुवनको पाला पनि देख्यो महेन्द्रको पाला पनि देख्यो वीरेन्द्रको पाला पनि देख्यो ज्ञानेन्द्रको पाला पनि देख्यो लोकतन्त्र पनि देख्यो गणतन्त्र पनि देख्यो तर पेटा अन्न त परेन नि पेटा अन्न पर्नु पर्यो सामाजिक न्याय बढेर गयो महिलाहरू हेपिन छोडे जनजाति हेपिन छोडे दलितहरूलाई हेप्न छोडे मान्छेले त्यो त राज्यले 20 सालमा भने हो नि मुलुक ऐन आउँदाखेरि छुवाछुत मुक्त देश हो भनेर दण्डित त गरेन नि अहिले पनि अझै पनि हामीले सामाजिक न्यायमा केही कुरा गर्न त खोज्यौँ तपाईँ विचार गर्नुहोस् थर विश्वकर्मा भए पनि हिरालाल विश्वकर्माका सन्तानहरू त सम्पन्न छन् नि हामी बच्चा हुँदाखेरि शिक्षा मन्त्री थिए थर विश्वकर्म भएको कारणले गर्दा हिरालाल विश्वकर्माका नाति नातिनाले राज्यको सुविधा पाइरहे तर कोही दीर्घनारायण कोइरालो छ होला नि हुम्लामा कोइरालो थर भएको कारणले त्यसले केही पनि पाएन जातमा होइन क्षमतामा जानु पर्यो सशक्तिकरण हो यो कुराहरू चाहिँ हो अहिले महिला भने क्लस्टर त छ नि समावेशीकरण के हो समावेशीकरण भनेको जस्तो समाज त्यस्तै राजनीति जस्तो समाज त्यस्तै प्रशासन बनाउने कुरो त हो नि त्यहाँ महिला भनेर भन्यो त्यो महिलाभित्र पनि त दलित आदिवासी जनजाति मधेसी हुनुपर्ने हो नि सबै कसका श्रीमती पास भए तिनी हाकिमका श्रीमतीहरू पास भए महिलालाई पनि त सिङ्गो समाजमा बाँड्नु पर्ने हो यसरी करेक्सन गर्नुपर्ने मिलाउनु पर्ने समावेशीकरणको कोटा एउटा जातलाई खरदारदेखि सचिवसम्म बनाउनलाई समावेशीकरण ल्याएको हो एकचोटि अवसर पाएपछि रोकिनु पर्यो नि तपाईँ खरदार हुनुभयो समावेशीबाट सुब्बा हुनुभयो समावेशीबाट सेक्सन अफिसर तपाईँलाई पटक पटक अवसर दिने होइन तपाईँलाई अब एकचोटि हुलिदिएर त्यो प्रोसेसिङमा एकचोटि हालिदिएपछि अब त तपाईँले क्षमता आर्जन गर्नु पर्यो नि त्यो कोटा अर्काले पाउनु पर्यो त्यसैले समावेशीकरणको कोटा पनि जीवनमा एकचोटि मात्रै युज गर्नुपर्ने हो कि हो यस्ता कुराहरू हामीले मिलाउनु पर्ने कुराहरू चाहिँ धेरै देश त धेरै अगाडि गइसकेको छ नि गाउँ गाउँ जस्तो छैन नि अब
अलिकति यहाँको घर परिवारको बारेमा पनि कुराकानी गरौँ परिवारमा को को हुनुहुन्छ
श्रीमती म छोरा छोरीको चाहिँ बिहा भएर गइसकिन्
तपाईँले यति धेरै बिहान 5 बजेदेखि निक्लिनुहुन्छ घरबाट एकैचोटि बेलुका घरमा पुग्नुहुन्छ
कहिलेकाहीँ
घर परिवार छोरा छोरी भएको मान्छेले परिवारलाई समय नदिँदाखेरि अथवा दिन नभ्याउँदाखेरि कहिलेकाहीँ होइन मैले देशको लागि यति राम्रो राम्रो कुरा भनिरहेछु गरिरहेछु कसैले सुन्दैनन् होइन आफ्नो परिवारलाई समय दिन पनि भ्या छैन छोडौँ क्यारे नगरौँ क्यारे अब चुपचाप लागेर बसौँ क्यारे भन्ने जस्तो त्यस्तो कहिलेकाहीँ निराशाजनक कुराहरू मनमा खेल्छ कि खेल्दैन
आउँदैन किनभने मेरो परिवार समय दिनुपर्ने परिवारै होइन सबै समय नहुने परिवार हो जस्तो छोराले ह्याम्समा काम गर्छ रेडियोलोजी विभाग हेर्छ श्रीमती बिमा समिति छन् ऊ आफै सहायक निर्देशक हुन् म आफै हिँडिहाल्छु छोरी बिहा भएर भइगयो ऊ पनि नेपाल सरकारकै शाखा देखेको हामी कोही पनि हुँदैनौँ घर हाम्रो कसैले कसैलाई समय नदिएको गुनासै छैन अझ अहिले हेर्नुहुन्छ भने त म बिहान जुन बेला हिँड्छु कोही उठेको हुँदैन जुन बेला म फर्किँदै हुन्छु त्यस बेला अरू अफिस जाँदै हुन्छन् 5 बजेको जागिर सकेर जो घरतिर आउँदै हुन्छन् म सिंहदरबार 5 बजे छुट्यो 5:30 पढाउनलाई म निस्किँदै हुन्छु त्यसैले त्यो अब सबै त्यही अनुसार बानी भयो सबैले बुझ्या छ सबैले सबैको सीमितता बुझ्या छ लिमिटेसन बुझ्या छ त्यस्तो केही छैन
तपाईँले यसो भन्दै गर्दा एउटा प्रश्न मलाई सोध्नै मन लाग्यो अन्तिममा अहिले धेरै युवाहरू देशमा रोजगारी छैन काम छैन भनेर विदेश गइरहेछन् होइन तपाईँले परिवारमा नाम दाम सबै कुरो कमाइराख्नु भएको छ सबैको परिवार यस्तै बनाउनलाई चाहिँ के गर्नु पर्ला
शिक्षा जति ठुलो हतियार त केही पनि छैन मैले भने होइन नि नेल्सन मण्डेलाले भन्नुभयो शिक्षा नै एकमात्र त्यस्तो हतियार हो जसले सिङ्गो धरती बदलिदिन सक्छ सक्षम त हुने बित्तिकै तपाईँको हेर्नुहोस् मरुभूमिमा गएर 50-52 डिग्रीमा काम गरिरहेका छ 20,000 रुपियाँमा त्यसले आफ्नो बारीमा तरकारी मात्रै रोप्नु हो भने पनि 20,000 रुपियाँ कमाउन सक्छ रेगिस्तान डायरी पढाएको थिएँ मैले देवेन्द्र भट्टराईको त्यो अहिले मैले एउटा पात्र सम्झिरहेको छु अहिले पनि गोर्खाको थुम्कानाथ देवकोटा भन्ने पात्र छ त्यहाँ यसरी बालुवामा काउली फल्दो रहेछ 5 किलोको मेरो गोर्खामा त माटै माटो छ उसले भनेको छ क्या माटो कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा मैले बल्ल यहाँ आएर थाहा पाएँ अब एकचोटि घर पुगौँ न किन फर्किउँला र भनेका छन् मान्छे गाई पालेर बसेछन् व्यावसायिक तरकारी खेती गरेका छन् बाख्रा पालन गरेका छन् तपाईँ यसो विचार गर्नुहोस् त एउटा कपाल काट्ने हजामले एउटा नाईले दिनभरि मेहनत गर्छ तर कति राम्रो जीवन जिएको छ या फोहोर टिप्न आउने मान्छेले कति राम्रो जीवन जिएका छन् दक्षिण भारततिरबाट ती आएका मान्छे हेर्नुहोस् त ती फोहोर टिपेर चप्पल प्लास्टिक उठाउँदै हिँड्ने मान्छेहरू नेपाली पनि छन् त्यो बाहिरका पनि छन् तिनीहरूले केही देखेर उसले चाहिँ यहाँ अवसर देखेर आएछ हाम्रो चाहिँ यसो छ हाम्रो चाहिँ बहिनी के भयो भने कामलाई सानो ठुलो ठान्ने बानी भयो अनि के छ भने मैले त एमए पास गरे मान्छे एमए पास गरे मान्छे हाकिम भन्दा तल त कसरी बस्नु र भन्ने भयो एमए पास गरेँ मैले युवा पुस्तालाई अपमान गरे होइन कहिले कहिले मलाई हजुर भएको जस्तो न्यु खोजाएको प्रश्न गर्न मन लाग्छ तिमीले एमए पास गर्यौ ठिक छ हामीले मान्यौ निवेदन लेख्न आउँछ आउँदैन राम्रो पढाउन सक्छौ चित्त बुझाएर सक्दैनौ टेलिभिजन बिग्रियो बनाउन सक्छौ सक्दैनौ रेडियो बनाउन सक्छौ सक्दैनौ डोको बुन्न सक्छौ सक्दैनौ नाम्लो बुन्न सक्छौ सक्दैनौ मल बोक्ने हो खेतमा सक्दिन गर्दिन के एमए पास गर्यो शिक्षा त जीवनसँग जोडिनु पर्यो नि जीवनको क्षमता प्रस्फुटन गर्ने हुनु पर्यो नि शिक्षा हाम्रो जो जीवन एकातिर छ शिक्षा एकातिर मान्छे बेरोजगार छ पिएचडी जङ्गबहादुरमा गर जङ्गबहादुरमा पिएचडी गरेर के हार्ने होइन होइन जङ्गबहादुरमा पिएचडी गरेर जङ्गबहादुरमाथि पिएचडी गरेर हुन्छ कि बेलायतको शासन प्रणालीमाथि मैले पिएचडी गरेँ के भयो त अर्थ त केही छैन नि मेरो जीवनसँग जोडिएको कुरो म मेरो क्षमता त्यही भएर अहिले सरकारले सिक्दैछ नि सिटिभिटीका तालिमहरू स्वरोजगारका कार्यक्रमहरू तपाईँको भन्नुहोस् पोलिटिकल साइन्समा एमए गरे मान्छे भोकै पर्ला कसैले पढाउनु बोलाएन भने तर सिटिभिटीबाट मोटरसाइकल मर्मत गरे मान्छे त भोकै पर्दैन नि उसले सानो टिनको बाटामा रातो भुइँ बनाएर लेख्छ सलिम मोटरसाइकल मरिमत केन्द्र मर्मत लेख्न जान्दैन मरिमत केन्द्र यहाँ मोटरसाइकलकै पङ्चर टालिन्छ टालिन्छको ली पनि दीर्घै लेख्ला केही आपत्ति छैन टालिन्छ लेख्न जान् टाल्न त जान्दछ नि त्यो मान्छे भोकै पर्दैन नि त्यही भएर हामीले के व्यावसायिक शिक्षा जीवनसँग जोडिएको शिक्षा चाहिएछ हाम्रो धेरै युवा यसरी बिग्रिया छन् मैले पढेँ बिए पास गरेँ एमए पास गरेँ अब सानो होइन तिमीले बिए तिम्रो बिए र एमएको योग्यतामाथि नै प्रश्न छ हामीले त्यो विषय पास गर्यौ भन्नेमा प्रश्न उठाएको होइन त्यो विषय पढेर तिम्रो जीवनमा कहाँनिर काम आयो तपाईँलाई नै मैले बहिनीलाई भन्छु तपाईँले ज्योमेट्री पढ्नुभयो समकोण पढ्नुभयो ढोकाको चोक मिलोको मिलेन चौकस मिलोको मिलेन तपाईँले ए प्लस बी होल स्क्वायर पढ्नुभयो ए स्क्वायर प्लस ट्वाइस ए बी प्लस बी स्क्वायर जिन्दगीमा कहाँ काम लाग्यो त्यो जिन्दगीमा त्यो ए प्लस बी होल स्क्वायरको जिन्दगीमा कहाँ काम आयो कहीँ आएन यस्तो एजुकेसनले बिगार्छ अमेरिकाको पहिलो राष्ट्रपति को हो तपाईँले के फाइदा छ जानेर तपाईँको पुर्खाको पहिलो मान्छे को हो भन्नुहोस् न कमसेकम त्यो पुर्खाप्रति आदर व्यक्त हुन्छ अमेरिकाको पहिलो राष्ट्रपति जानेर तपाईँलाई के हुन्छ हाम्रो शिक्षा यस्तो भयो क्या जीवनसँग जोडिएन यही भएर हामी पछाडि पर्याउँ काम गर्न मन नलाग्नु त्यही हो हामी गुलाम कहिल्यै भएनौँ अङ्ग्रेजका तर भारत त भयो नि भारतीयहरू त भएन नि भारतीयहरूका गुरु ती भए हाम्रा गुरु ती भारतीय भए अनि उनीहरूले के थियो कि टाई सुट लगाएको अङ्ग्रेजी पढ्ने गोरो छाला भएको मान्छेलाई मान्नुपर्छ अनि हामी सुकुलगण्ड एजुकेसन भयो तपाईँ नेपालीलाई अपमान गरेर अङ्ग्रेजी नेपालभित्र नेपालीका छोराछोरी स्कुल कम्पाउन्डभित्र नेपाली बोल्यो भने दण्डित भइरहेका छन् तपाईँ मातृभाषालाई अपमान गरेर अङ्ग्रेजी सिकेर तपाईँ हुँदै हुनुहुन्छ चाहिँ के यस्ता कुरा छन् कि हामीले हेर्नुपर्ने मेन के लायो भने धेरै कुरा हेरिन्छ परबाट हेर्दा तपाईँ कपालको जुम्रा देखिँदैन नि मेन गरेर हेरायो भने कुनको जरा खुलिया छ कहाँ जुम्रा छ कहाँ मरेको लिखो छ हेरिन्छ मेन ढङ्गले केलाउन बाँकी छ नेपाली समाजले त्यही हो कुरा
हुन्छ यस्तो चिसोको समय छ बिहानको समयमा हाम्रो स्टुडियोसम्म आइदिनु भयो यहाँलाई धेरै धन्यवाद
यहाँले पनि बोलाउनु भयो मलाई भन्ने खुलेर बोल्ने मौका दिनुभयो जीवनमा जानेको कुराहरू धेरै भए पनि भन्नै पाइँदैन कि
हजुर समय
समयले पाइँदैन अनि मेरा कुराबाट सुनेर कसैलाई केही न केही लाभ भयो भने त फाइदै भयो नि अहिले पनि अन्तिममा नि भन्छु नेपालीलाई बुद्धको देश र हिमालको देश भनेर चिन्छन् संसारभरि. बुद्ध र हिमालबारे केही जानेर निस्किनुहोस् नेपालबाट, जहाँ गए पनि इज्जत हुन्छ तपाईँको. बुद्ध र हिमाललाई नचिनेको नेपालीले इज्जत कमाउन गाह्रो छ. मातृभाषालाई हेला गरेर कोही कहीँ पनि पुग्दैन. धन्यवाद.
फल्चाका आजका पाहुना प्रतीक ढकालसँग हामीले भर्खरै कुराकानी गर्यौं. ढकालले लामो समय निजामती सेवा अन्तर्गत रहेर विभिन्न जिल्लाको एलडीओदेखि राष्ट्रपति कार्यालयका प्रवक्ता समेत रहेर कार्य गर्नुभयो. उहाँले हिमाल र कठिन भूगोलसँग सम्बन्धित विभिन्न किताबहरू पनि लेख्नु भएको छ. उहाँलाई आज हामीले पाहुना बनाएका थियौं. अब भने उज्यालो फल्चामा तपाईँले दिनुभएको प्रतिक्रिया लिने बेला भएको छ. उज्यालो फल्चा सुनेर हामीलाई धेरै प्रतिक्रिया प्राप्त भएका छन्, त्यसमध्येबाट केही प्रतिक्रियालाई हामी कार्यक्रममा समेट्छौं. सबैभन्दा पहिला सुशीला सिलवालको प्रतिक्रिया लिन्छु. फल्चा सुनिरहेको छु है जानुकाजी, फल्चाका सबै सामग्रीहरू सान्दर्भिक लाग्छन् भन्नुभएको छ. यस्तै उहाँले अब त महिला बेचबिखनको व्यापार पनि फस्टाउन थालेछ, महिलाहरू आफै सजग नहुने हो भने मानव तस्करीका जालमा परिने प्रष्ट देखिन्छ, आफू पनि सजग हौ, छोरी चेलीहरूलाई पनि सजग गराउँ भनेर प्रतिक्रिया दिनुभएको छ. यसै गरी माधव घिमिरेले अहिले जाडोको समय छ, कपालमा चाया परेको छ, डाक्टरले हप्तामा 3 दिन नुहाउन भन्छन्, एकदमै चिसो छ हजुर भनेर व्यङ्गात्मक तरिकाले लेख्नु भएको छ. यस्तै नमस्ते, घाँस काट्दै फल्चा सुन्दैछु, पारी पखेरामा घाम हेरेर तातो महसुस गरिरहेको छु भनेर प्रतिक्रिया दिनुभएको छ. यस्तै पीताम्बर पोखरेलले शुभ प्रभात शुभ बिहानी सबैलाई उज्यालो फल्चामा, म काठमाडौँको कोटेश्वरबाट सुन्दैछु, अहिलेको समयमा चर्चामा आएको मेलम्ची खानेपानी काठमाडौँमा असारसम्ममा आउँछ भन्ने सुन्नमा आएको छ, तर आउँछ कि आउँदैन थाहा छैन भनेर प्रतिक्रिया दिनुभएको छ. काठमाडौँमा थप लगानी गर्न नसकिने भयो भने काम स्थगित गर्छौँ भन्ने खबर पनि बाहिर आएको छ, के हुन्छ थाहा छैन भनेर. उपत्यकामा पानी आउने सपना मात्रै हो कि के हो भनेर प्रतिक्रिया दिनुभएको छ. यस्तै राकेश कुमार यादवले सागको खेलमा नेपाली खेलाडीसँग धेरै पुरानो पिस्तोल भएकोले पड्किन, त्यो खेलाडीको स्वर्ण जित्ने सपना चकनाचुर भयो, यो खबर सुनेर दुःख लाग्यो. नेताहरूलाई राज्यबाट यत्रो विदेश जचाउनसम्म सुविधा छ तर खेलका लागि नयाँ पिस्तोल किन्न सकेन, देशकै बदनामी भयो भनेर प्रतिक्रिया दिनुभएको छ. यस्तै खड्का राजुले पनि फल्चा सुन्दैछु भनेर प्रतिक्रिया दिनुभएको छ. यस्तै महेन्द्र रोकायले पाकिस्तानले 90,000 मान्छे बचाउन नेपालको 20,000 मानिसमा गरिएको टिसिबी परीक्षणको जिम्मेवार को हुने, के नेपाली गरिब भएकै भरमा आफ्नो स्वास्थ्यको ख्याल गर्न नपाउने कस्तो देश हाम्रो भनेर प्रतिक्रिया दिनुभएको छ. यस्तै हेमन्त सिंह साउदले नमस्कार शुभ बिहानी, म अछामको खप्तडबाट सुन्दैछु, उज्यालो फल्चा भनेर प्रतिक्रिया दिनुभएको छ. यस्तै नवराज अधिकारीले जाडोको विरूद्धमा डाकेसी अनसन जाडोको विरूद्धमा डाक्टर केसी अनसन बस्दैनन् भनेर उहाँले व्यङ्ग्यात्मक तरिकाले सोध्नु भएको छ. एकपटक सोधिपाउन भनेर ठट्टौली पारामा उहाँले प्रतिक्रिया दिनुभएको छ. प्रतिक्रियाको लागि सबैजनालाई धेरै धन्यवाद. उज्यालो फल्चा ज जसले सुन्नुभयो, प्रतिक्रिया दिनुभयो, तपाईँको प्रतिक्रियालाई हामीले कार्यक्रममा समेट्न सकेनौँ, त्यसका लागि हामी क्षमा प्रार्थी छौँ. कतिपय साथीहरूले अलिकति सभ्य भाषामा प्रतिक्रिया दिनुभयो अथवा भने हामी त्यस्ता प्रतिक्रियाहरूलाई चाहिँ बढी कार्यक्रममा प्राथमिकता दिने गर्छौँ र आगामी दिनहरूमा तपाईँले सुन्दै जानुहोला कार्यक्रम कस्तो लाग्छ. अरू बेलामा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ, फल्चा चलेको समयमा मात्र नभइकन तपाईँले विभिन्न माध्यमबाट हामीलाई सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ. यति भन्दै हामी लगभग आज फल्चाको अन्त्यतिर आइसकेका छौँ. आज हामीले इतिहासमा आज, हाम्रो स्वास्थ्य आजका पाहुना, मिडियामा आज र आजको बजार स्तम्भ प्रस्तुत गर्यौँ. त्यो सँगै तपाईँको प्रतिक्रियालाई पनि हामीले कार्यक्रममा समेट्यौं. अब फल्चाको लागि बिट मार्नै पर्ने बेला भइसकेको छ. यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद. कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना न्यौपानेलाई पनि धन्यवाद भन्दै प्राविधिक साथी सशिन र गौतमसँगै जानुका दुवाडी पनि बिदा हुन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार, शुभ दिन.
धरतीलाई जीवन दिनेहरू, धरतीलाई माया गर्नेहरू. उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।